अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। नेपालमा बलपूर्वक बेपत्ता पारिएकाको लिखित इतिहास 2008 सालदेखि शुरू भएको पाइन्छ। पञ्चायतकालीन समयदेखि नै व्यक्तिहरूको गैर न्यायिक गिरफ्तारी, बन्दी बनाउने तथा बलपूर्वक बेपत्ता पारिने कार्यहरू भएको अभिलेख छ। त्यसबेलाका अधिकांश पीड़ितहरू राजतन्त्र विरोधी थिए र उनीहरू बौद्धल्य व्यवस्थाको ओकालत गर्थे। यस्ता कार्यहरू 2046 सालमा प्रजातन्त्रको पुनस्थापनापछि पनि भइरह्यो। 10 वर्ष लामो सशस्त्र द्वन्द्वमा राज्य तथा गैरराज्य पक्षबाट बलपूर्वक बेपत्ता पारिने कार्य उल्लेख्य रूपमा वृद्धि भयो। सरकारले 2058 सालमा संकटकालको घोषणा गरी नेकपा माओवादीलाई आतंककारी घोषणाका साथै उनीहरू विरूद्ध साई नेपाली सेनाको परिचालन गरेपछि स्वेच्छाचारी गिरफ्तारी र बेपत्ता पारिनेको संख्या अझ बढ़्यो। यस सँगसँगै नागरिक तथा सुरक्षाकर्मीको अपहरण तथा बेपत्ता पार्ने कार्यमा तत्कालीन माओवादी पार्टीका कार्यकर्ता पनि जिम्मेवार रहे। सशस्त्र द्वन्द समाप्तिको 12 वर्ष भइसक्दा पनि द्वन्द पीड़ित परिवारहरू दण्डहीनता तथा लम्बिएको संक्रमणकालीन न्याय प्रक्रियाको अवस्थामा बेपत्ता पारिएका आफ्ना आफन्तका खोजीमा निरन्तर लड़िरहेका छन्। आजको कार्यक्रम हामीले यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा द्वन्द पीड़ित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको नियमित प्रस्तुति मानव अधिकार सामान्य ज्ञान पनि हामीसँग छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं द्वन्द पीड़ित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको कुराकानीबाट।
जब मान्छे पत्तै हुँदैन, त्यो मान्छे साँच्चीकै उसको अधिकार र उसको परिवार भन्दा बाहिर राखेर दुःख दिन्छ भने त्यो भन्दा ठूलो पीड़ा त के होला र? तसर्थ भावनात्मक रूपले नै भन्ने हो भने परिवारको कुनै एउटा सदस्य कतै बाहिर गयो र ऊ बेखबर छ भने त्यति बेला परिवारमा हुने पीड़ा र खैला भइरहेले पनि स्पष्ट गर्छ। तसर्थ बेपत्ता निकै ठूलो पीड़ा हो। तसर्थ बेपत्ता पार्ने कार्य जस्तो ठूलो अपराध म त संसारमा नहोस्, देशमा नहोस् भन्ने नै चाहन्छु। दोस्रो कुरा, बेपत्ता परिवारहरूले जुन हामी बेपत्ता आफन्तको पर्खाईमा जसरी बसिरहेका छौं, पर्खिरहेका छौं, आज आउँछ कि भोलि आउँछ भनेर पर्खिरहेका छौं, यसको समाधान राज्यले तत्काल दिनुपर्छ। नेपालमा जसरी द्वन्द सुरु भयो र द्वन्द सुरु भइसकेपछि बेपत्ता पार्ने कार्य गरियो, त्यो कार्यले अहिले पनि जुन बेपत्ताको अवस्थालाई हेर्दाखेरि निरन्तर रूपमा अपराधकै अवस्थामा जारी छ। किनकि बेपत्ता निरन्तरको अपराध हो भन्ने हामीलाई लाग्छ र विभिन्न व्यवस्थाहरूले पनि त्यही कुरालाई दर्शाउँछ र हामीलाई पनि लागेको विषय त्यही हो। हिजो पक्राउ परिएको मान्छे आजसम्म नभेट्नु भनेको निरन्तर रूपमा हामीलाई पीड़ा दिइरहेको छ। यो बीचमा जसरी द्वन्द सँगै जोडेर कुरा गर्दाखेरि साँच्चीकै द्वन्द नेपालमा चल्यो र द्वन्दको एक खालको व्यवस्थापन गर्ने कार्य पनि राज्यले अगाडि सर्यो र गर्दैछ पनि, जसलाई नेपालको शान्ति प्रक्रिया भनेर पनि भनिन्छ। नेपालको शान्ति प्रक्रियासँगै जोडेर कुरा गर्दाखेरि पनि द्वन्दका मूलभूत कुराहरूलाई सम्बोधन गर्ने हिसाबले नै शान्ति प्रक्रियाको ठालनी भएको हो भन्ने मलाई लाग्छ। तसर्थ मूल कारणहरूलाई सम्बोधन गर्ने हिसाबले जब यो प्रक्रिया अगाडि थालिएको हो भने ती कारण र परिणाम सबैको सम्बोधन जरुरी छ। ल, ठिक छ, द्वन्द भयो, भइसकेपछि जुन कारणले भयो त्यसको राजनीतिक रूपले समाधान गर्दै जाला राज्यले, गर्दैछ पनि, म विश्वस्त छु राज्यले विभिन्न तौर तरिकाले समाधान दिन्छ। तर यो सँगै जोडिएको जुन नकारात्मक परिणाम छ, यो सम्बन्धमा चाहिँ राज्यको ध्यान, चासो र उसको इच्छा जाहेर गरेको मैले पाउँदैन। तसर्थ हिजो शान्ति प्रक्रियाको क्रममा संविधानद्वारा राष्ट्रिय समस्यालाई सम्बोधन गर्ने नीतिगत व्यवस्था गर्यो र स्वयं हिजो द्वन्द्वमै संलग्न पक्षहरू जो फेरि फेरि पनि युद्ध लड्न सक्छन् भन्ने कुरालाई अनुमान गर्दै सेनालाई पनि समायोजन गरेर कुनै ठाउँमा राखियो। अब रहिगयो अब नकारात्मक परिणामको कुरा। अब यो सवालमा शान्ति सम्झौता भएको पनि 12 वर्ष बितिसक्दाको अवस्थामा अहिले पनि समाधानमुखी उपाय रोजेको मैले पाउँदैन, तर सरकारले समाधान गर्नै नचाहेको भन्ने पनि मलाई लाग्दैन। किनभने साँच्चिकै हिजो जुन प्रतिबद्धता गरेर शान्ति प्रक्रियाको ठालनी गरिएको थियो या शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो त्यो कुरालाई मात्रै सम्झिने हो भने हिजो द्वन्द्वमा संलग्न पक्षका पनि त थुप्रै नेता कार्यकर्ताहरू मरेका र बेपत्ता पारिएका छन्। उनीहरूको पनि त्यो पार्टीको जिम्मेदारी थियो र उसले पूरै जिम्मेदारीबाट पन्छेर आफू चुप बस्न नै सक्दैन, तरस्थ उनीहरू यो समस्या समाधान होस् भनेर उनीहरू पनि चाहन्छन्। दोस्रो कुरा, स्वयं राज्य सञ्चालन गर्ने पक्ष पनि सबैभन्दा ठूलो दायित्व बोध त उनीहरूको, किनकि कुनै परिवारमा कुनै असन्तुष्टि भयो या कुनै कुराको अपुग भयो भने त त्यसको जिम्मेदारी त अभिभावकलाई हुन्छ नि त, राज्य त अभिभावक हो, उसको दायित्वको विषय हो। त्यसैले जसरी पनि उसले टुङ्ग्याउनुपर्छ यो सवाल। तसर्थ हिजोको विद्रोह गर्ने पक्ष र हिजोको सत्ता सञ्चालन गर्ने पक्ष दुवै पक्ष बेपत्ता पार्ने कार्यका जिम्मेवार पक्षहरू हुन्। तसर्थ अहिलेको परिप्रेक्ष्यमा दुवै पक्षहरू यदि शान्ति सम्झौता गरेर अगाडि बढ्ने र देशलाई दिगो शान्तिमा परिणत गर्ने हो भने दुवै पक्ष उत्तिकै जिम्मेदार छन्। तर कता कता के नमिलेको हो, मेसो नपाएको हो कि तरिका नजानेको हो, बेपत्ता पार्ने कार्यको सही कुरा बताउन चाहिरहेका छैनन्। अब अर्को कुरा, वास्तवमा परिवारले खोजेको बेपत्ताको अवस्थालाई हेर्ने हो भने बेपत्ता पारेको व्यक्ति कहाँ छ, त्यो भइसकेपछि तब बेपत्ता पार्ने कार्यमा संलग्न व्यक्ति पनि को थियो, त्यसपछि स्वयं घटना घट्यो, घटिसकेपछि घटना घटाइरहेको अवस्थाको अवस्था पनि कस्तो थियो, किन राख्यो, कारण सहितको सत्य पीड़ित परिवारले चाहन्छ। त्यो भइसकेपछि त्यही सत्यको आधारमा पीड़ितले कानूनी न्यायको उपचार पनि खोजिरहेको छ। कानूनी उपचार भयो भने त्यसपछि एक तरिकाले उसको सन्तुष्टिको कुरा हुन्छ भने अर्कोतिर स्वयं जुन परिवारले गुमायो, गुमाएको कुरा चाहिँ कम्तीमा हुबहु व्यक्ति त फर्केर आउँदैन, तर उसको पारिवारिक तहस नहस भएको जीवनलाई शीतल त गर्न सकिन्छ। त्यो राज्यले त्यो कुरा अगाडि सार्यो भने ठ्याक्कै परिपूर्ण अधिकारसँग जोडिएर उसको मान सम्मानको कुरा, त्यो राज्यबाटै दिने कुरा, सामाजिक न्यायको कुरा, समाजमै पनि त्यो परिवारलाई, यो बेपत्ता पारेको परिवार हो, साँच्चिकै यी परिवारहरूकै कारणले नेपालको शान्ति प्रक्रिया अगाडि बढ्यो र नेपालका विभिन्न परिवर्तनका लक्षणहरू पनि त्यहाँबाट सुरु भए भन्ने कुराको फिलिङ स्वयं त्यो परिवारलाई पनि हुने गरी त्यसरी सामाजिक न्यायको कुरा पनि भयो भने सायद बेपत्ताले पहिलो जवाब चाहिँ ती व्यक्तिहरू कहाँ छन्, बेपत्ता पार्ने व्यक्ति को हो भन्ने कुराको सत्य जान्न चाहन्छन्। त्यसैले
तपाईँको मतलब चाहिँ बेपत्ता पारिएका व्यक्तिको सत्य तथ्य अवस्था पहिलो यहाँहरूको चासोको विषय हो, त्यस पछाडि त्यो अवस्था बुझिसके पछाडि परिपूरण लिने कि कानूनी न्यायमा अगाडि बढ्ने दोस्रो भाग।
पहिलो कुरा सत्य तथ्य नै हो, त्यो कुरा आइसकेपछि त्यसैले धेरै कुराको मार्ग प्रशस्त गर्छ।
कहिले काहीँ तपाईँहरूलाई यस्तो लाग्दैन कि राज्य पक्ष वा तत्कालीन विद्रोही पक्षबाट जनतालाई गिरफ्तार र अपहरण गरेर बेपत्ता पारिएको छ, उनीहरूसँग नै त्यसको कुनै जानकारी नै छैन?
त्यो अनुमानहरू अब विभिन्न तरिकाले बाहिर आएको पनि छ र यदा कदा सुनिन्छ पनि, तर परिवारलाई त्यो कुरा भनेर हुँदैन। जे भएको थियो सत्य जवाब दिनुपर्छ, सत्य पनि सही सत्य हुन पर्यो, सूचना पनि सही सूचना, सत्य त सत्य नै हो तर सूचना पनि सही, गलत सूचनाले पनि पीड़ितलाई सन्तुष्टि हो। म कसरी सन्तुष्ट हुन सक्छु, ल कुनै जंगलमा के भएको थियो मलाई कसैलाई थाहा भएन, फ्यामिलीलाई केही भइहाल्यो रे भने त्यसको बरु गलत सूचना पीड़ितले पत्याउन सक्ला थाहा नपाएपछि, तर मेरो दाइको घटनामा सँगै पक्राउ परेका मान्छे छुटेर आउँछन् भने म कसरी विश्वास गर्छु?
सरकारको सबैभन्दा अहिलेसम्मको सबैभन्दा ठूलो कमजोरी भनेको द्वन्द्व पीड़ितहरूलाई विश्वासमा लिएर काम गर्न नसक्नु हो।
हो, अहिलेसम्म वास्तवमा सरकारको कमजोरी भनेको पहिलो कुरा त म राजनीतिक इच्छा शक्ति देख्दिनँ। जब राजनीतिक इच्छा शक्ति हुँदैन तब द्वन्द्वका घटनाहरूलाई सम्बोधन गर्ने उपाय नै आउँदैन। पहिला उनीहरूले इच्छा जाहेर गरून् त्यसपछि उपायहरू आउँछन् भन्ने मलाई लाग्छ। अनि अर्को कुरा, साँच्चीकै पीडितलाई न्याय दिने मन चाहिँ हुनुपर्छ, त्यो अर्को समस्या हो। न्याय दिने मन भयो भने एउटा इच्छाको कुरा, केही गर्नुपर्छ, टुङ्ग्याउनु पर्यो भन्ने सिरियसली लाग्नु पर्यो, अनि उनीहरूको मन पनि हुन पर्यो कि पीडितलाई न्याय दिनुपर्छ भनेर। त्यो कुरा नहुँदा अहिले एकपछि अर्को पीडितहरूको हरेक न्यायको प्रक्रियाहरू ब्लक हुँदै गइराखेको अवस्था छ भने तपाईँको बेपत्ताकै सवालकै कुरा गर्ने हो भने बेपत्तामा झन् अझ बेसी राज्य नै इन्भल्भ भएको हुनाले हिजो सत्ता सञ्चालन गर्ने पार्टी हुन् सरकार होस् जिम्मेवारी लिनै पर्छ। त्यसको सँगसँगै स्वयं तपाईँको ती मिसनहरूमा बेपत्ता पार्ने अभियानमा खट्ने त्यस्ता सेना प्रहरीका मान्छेहरू पनि जिम्मेदार छन्। कमान्ड अफ रेस्पोन्सिबिलिटीको आधारमा जवाबदेही हुने र सजाय भोग्ने कुरा त छँदैछ, एज अ इन्डिभिजुअली पनि गलत निर्देशनको पालना गर्ने मान्छे पनि सजायको भागीदार हुनुपर्छ भन्ने कुरा दुनियाँलाई थाहा छ। त्यही कुरा यिनीहरूलाई थाहा भएर पनि बेपत्ताको कुरालाई अगाडि ल्याउन चाहँदैनन्।
सरकारले त पहल प्रयास गरेकै छ आयोग बनाएर, तर आयोगलाई नि द्वन्द्व पीडितहरूले पत्याइदेनन् भनेर सरकारको गुनासो आउँछ नि बेला बखत।
राज्यको न्यायिक मन नभएपछि गरिने हरेक गतिविधिमा शंका उपशंका गर्नु स्वाभाविक हो। हामी पीडितहरूले पनि जसरी राज्यको नियतमाथि प्रश्न गर्दैछौ, यसका विगतका व्यवहारहरू देखेर नै प्रश्न गर्दैछौ, तर सधैँभरि अविश्वास गरेर जान सक्ने स्थिति पनि हुँदैन, किनकि राज्य हो, राज्य कुनै दल विशेषसँग जोडेर व्याख्या विश्लेषणको कुरै हुँदैन, नागरिकको अधिकार र न्यायसँग जोडिएका कुरा मूल प्रश्न हुन्। तसर्थ अहिले हेर्दाखेरि जति पनि प्रयास गर्दैछ आयोग बनाउने, कानून बनाउने कुरा गर्छ, त्यसका व्यवस्थाहरूले पीडितको सत्य कुरा बाहिर ल्याउने अवस्था पनि देखिँदैन, न्याय दिने अवस्था पनि नदेखिँदा र त्यसका पात्रहरू पनि राजनीतिक भागबन्दा या राजनीतिक सोच र दल विशेषका व्यक्तिहरूको रक्षा गर्ने हिसाबले मात्रै काम गर्ने व्यक्ति राखिँदा हामी अझ बेसी असन्तुष्टि र आक्रोशित भएर आयोगहरूलाई हामी जहिले पनि खबरदारी गरिरहेको अवस्था चाहिँ हो। त्यसैले ती आयोगहरू यस्तो हुनुपर्छ जहाँ स्वतन्त्र, निष्पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक व्यवस्थालाई मिट गरेर पीडितहरूको मन जितेर काम गर्ने आयुक्त भएको आयोग भयो भने साँच्चीकै पीडित त यो मामलामा खुलेरै सपोर्ट गर्छ, किनकि जब न्याय दिने सम्भावना देख्छ पीडितले सहयोग त गर्छ, आखिर हामीले सहयोग गरेकै छौँ, किनभने उसले उजुरी माग गर्यो, उजुरी दर्ता गर्यो, हाम्रो अनुसन्धान गरिदिनुहोस् भने, तर आयुक्तहरू कामै गरिदिएन, चार वर्षसम्म जागिर खाए फर्किए, अब उहाँहरूलाई भन्ने त हामी जागिर खाए भन्ने स्थिति आयो क्या, नभए नराम्रो यस्तो अवस्था आउनु पर्ने थिएन। अब यो अवस्थामा किनकि ती मान्छेहरूले गर्ने काम, उनीहरूको कार्यविधि कार्यतालिका हेर्दाखेरि साँच्चीकै सत्य खोज्ने काम समेत गर्न सकेन। अब कारवाहीको कुरा, बाँकी न्यायका कुरा त दोस्रो कुराहरू हुन्, पहिलो कुरा त बेपत्ताको सत्य तथ्य बाहिर ल्याउनमा त यिनीहरूलाई रोकेको थिएन नि कसैले, सत्य कुरा इन्भेस्टिगेसन गर्न सक्थे, पत्ता लाउन सक्थे, त्यो कुरा रिपोर्टमा राख्न सक्थे, कारवाही गर्ने नगर्ने त सरकारको कुरा हो। त्यसरी पनि आयोगले काम गर्न जानेन, अब कामै गर्न नजान्ने व्यक्ति राखेर बनाइएको आयोगको त कसरी विश्वास गर्नु, गाह्रो छ। तसर्थ हामी त्यो कारणले विश्वास गरेनौ, ती आयुक्तहरू हामीसँग कहिल्यै पनि हाम्रो विश्वासमा लिएर काम गर्न चाहेनन् भन्ने नै हाम्रो आरोप।
अहिले तपाईँले सुन्नुभयो द्वन्द पीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। राष्ट्रिय मानवाधिकार आयोगको स्थापना कहिले गरिएको हो? प्रश्न फेरि एकपटक, राष्ट्रिय मानवाधिकार आयोगको स्थापना कहिले गरिएको हो? यो प्रश्नको सही जवाब जेठ महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-5-2170 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन र प्रश्नको उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा पनि उत्तर लेखी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हस्त यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिकाका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।